الحمد لله وحده والصلاة والسلام على من لا نبي بعده. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى عدد ما تحب وترضى يا كريم. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا. صدق الله مولانا العظيم. مسلمانوں کے یہاں جب نکاح ہوتا ہے تو نکاح کے موقع پر قرآن مجید کی 3 آیتیں پڑھی جاتی ہیں. آپ سب نے بھی سنا ہوگا کہ نکاح کے وقت پر جو نکاح پڑھاتے ہیں وہ قرآن کی 3 آیت پڑھتے ہیں. یہ جو قرآن کی 3 آیتیں نکاح کے وقت پڑھی جاتی ہے یہ پیارے آقا اللہ کے آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی سنت ہے کہ حضرت نبی پاک صلی اللہ علیہ وسلم جب کسی کا نکاح پڑھاتے تھے تو یہ 3 آیتیں پڑھتے تھے. اور قرآن کی آیت جب بھی پڑھی جائے ہمیں بہت دھیان سے سننا چاہیے. نکاح کے خطبے میں آیت پڑھی جائے اس کو بھی دھیان سے سننا چاہیے. جمعہ کے خطبے میں قرآن کی آیت پڑھی جاتی ہے تو خطبے بھی دونوں کے دونوں دھیان سے سننا چاہیے. تراویح کے اندر نماز میں قرآن پڑھا جاتا ہے تو دھیان سے قرآن سننا چاہیے. شروع ہی سے امام صاحب کے ساتھ شامل ہو جائے اور قرآن کی تراویح دھیان سے سنیں. تو جہاں بھی قرآن پڑھے کوئی لائیو آمنے سامنے پڑھے یا امام صاحب مصلے پر پڑھے یا موبائل میں کار میں ریکارڈنگ میں ہم قرآن سنیں ہر جگہ پورے دھیان سے قرآن سننا چاہیے. اور جب قرآن پڑھتے ہو اس وقت کوئی بات چیت نہیں ہونی چاہیے. قرآن کے وقت پر بات کرنا یہ قرآن کی بہت بڑی بے ادبی ہے اور قرآن کی بے ادبی کے اوپر اللہ کے یہاں گناہ ہوتا ہے. ہم ریکارڈنگ کے بارے میں بہت غفلت کرتے ہیں کہ لوگ موبائل پر کار میں قرآن چالو کر دیا اور باتیں کرتے رہتے ہیں تو یہ اللہ کے قرآن کی کھلم کھلی بے ادبی ہوتی ہے. اسی لیے لوگ بات کرتے ہو تو سوئچ آف کر دو, قرآن بند کر دو تاکہ قرآن کی بے ادبی نہ ہوتی ہو گئے. اس کا خوب دھیان رکھنا چاہیے. تو قرآن کا ادب یہ ہے کہ جب بھی جہاں بھی پڑھا جائے قرآن کو ہمیں دھیان سے سننا چاہیے, یہ ضروری ہے. اور نہیں سنیں گے, بک بک کریں گے, باتیں کریں گے تو بے ادبی ہوگی, گناہ ہوگا. اللہ تعالیٰ اس سے ہماری حفاظت فرمائے. نکاح کے اندر یہ 3 آیت پڑھتے ہیں جو میں نے آپ کو بتلائی, ابھی میں پڑھوں گا انشاءاللہ, تو وہ سنت ہے. ایک بات تو یہ ہو گئی. حدیث میں بھی حضرت نبی پاک صلی اللہ علیہ وسلم نے निकाह के बारे में बहुत सी बातें बयान फरमाई। उसमें से कुछ हदीसें मैं आपको सुना देता हूँ इस मौके पर। एक हदीस जो निकाह के वक्त पर पढ़ते हैं, अन निकाहु मिन सुन्नती। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि निकाह मेरी सुन्नत है, यानी मेरा तरीका है। तो हमें निकाह के वक्त पर सुन्नत की नियत करनी चाहिए। दुल्हे मियाँ ध्यान में रखें, घर में दुल्हन को भी नियत ठीक करा देवे कि ये निकाह हम इसलिए करते हैं कि हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मुबारक सुन्नत है, इसलिए निकाह करते हैं। एक दूसरी हदीस में फरमाया, या माशर शबाब, ए नौजवानों, अल्लाह के प्यारे नबी नौजवानों को एड्रेस कर रहे हैं, नौजवानों को संबोधित करके बात कर रहे हैं, मुखातब करके फरमा रहे हैं, या माशर शबाब मनिस्तता मिनकुमुल बाअत फलयतज़व्वज, जिसके अंदर भी ताकत और शक्ति होवे वो जरूर शादी कर ले। अल्लाह के प्यारे नबी फरमाते हैं, शक्ति का मीनिंग ये है कि अपनी होने वाली बीवी को एक मकान में रख सके, उसके लिए कपड़े का इंतज़ाम कर सके, उसके लिए खाने का इंतज़ाम कर सके, इसको शक्ति कहा जाता है। तो जिसके अंदर भी कैपेसिटी हो, शक्ति हो बीवी की जीवन जरूरियात को पूरा करने की, रोटी सालन खाना कपड़े और रहने के लिए एक छोटा सा घर, तो वो शादी कर ले गए। अल्लाह के नबी ने ऑर्डर दिया, हुक्म दिया, शादी कर ले गए। फ़इन्नहु अगद्दु लिल बसर, प्यारे नबी जी ने फरमाया कि शादी करोगे तो तुम्हारी नज़र नीची हो जाएगी। आज तक हो सकता है कि पार की औरत पर नज़र पड़े, अब तुम तुम्हारी बीवी को देखोगे और पार की औरत को देखने से नज़र नीची हो जाएगी। इसीलिए शादी के बाद पार की औरत पर गंदी नज़र डालना, इसकी बुराई ज़्यादा है। ऐसे शादी के पहले भी पार की औरत को गंदी नज़र से देखना ये गुनाह है, बुरा है, लेकिन शादी के बाद उसकी बुराई ज़्यादा हो जाती है कि भाई तुम्हारे पास घर में बीवी है उसको देखो, उसको छोड़कर पार की औरत को क्यों देखते हैं। तो फ़इन्नहु अगद्दु लिल बसर व अहसनु लिल फर्ज, और शादी की वजह से हमारी जो शर्म की जगह है उसको हिफाजत हो जाएगी। इसलिए कि आदमी शादी नहीं करेगा तो जीना करेगा, गंदे काम करेगा, ये विचार करेगा, बुरे गंदे काम में पड़ेगा, और शादी करेगा तो बीवी से अपनी ज़रूरत पूरी करेगा, तो अपनी जो शर्म की जगह है वो कंट्रोल में रहेगी, हिफाजत में रहेगी, गुनाह से बचाव हो जाएगा। वमन लम यस्तति फालैहि बिस्सौम, जिसके अंदर शादी करने की अभी कैपेसिटी नहीं हो गए, ऐसा होता है ना कि अभी मेरे पास खर्चे के पैसे नहीं हैं, क्या महर दूँ, क्या खिलाऊंगा, क्या कपड़े पहनाऊंगा, शक्ति नहीं है मेरे अंदर, तो अल्लाह के प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वमन लम यस्तति फालैहि बिस्सौम, तो जो आदमी शक्तिमान न होवे, जिसमें कैपेसिटी न होवे, वो नफिल रोज़ा रखे। नफिल रोज़े, फ़र्ज रोज़े तो हम रमज़ान में रखते हैं, तो नफिल रोज़े रखेंगे तो शहवत जो है, गंदी गंदे जो जज्बे आते हैं वो टूट जाते हैं और आदमी गुनाह से बच जाता है। तो प्यारे नबी जी ने कितना प्यारा हमको अपने कैरेक्टर को पाक रखने का तरीका बतलाया कि शादी कर तो हो तो कर डालो, और शादी में अगर तुम इंतज़ार करते हो, राह देखते हो, कैपेसिटी नहीं है तुम्हारे अंदर, तो नफिल रोज़े रखो। नफिल रोज़े रखोगे तो तुम्हारे बदन में शहवत और गंदे ख्याल टूट जाएंगे और गुनाह से तुम्हारी हिफाजत हो जाएगी। कितनी प्यारी प्यारी बातें आका जी ने बयान फरमाई। ایک دوسری حدیث میں میرے اور آپ کے پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں، تنکح المرأة لأربع لمالها ولجمالها ولحسبها ولدینها فاظفر بذات الدین تربت یداک۔ یہ حدیث ہمیں بہت ٹھنڈے دماغ سے سمجھنے کی اور مائنڈ میں بٹھانے کی ضرورت ہے، جو حدیث پیارے آقا کی میں اب سنا رہا ہوں آپ کو۔ اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ کیسی لڑکی کو تم چوائس کرو گے، سلیکشن، پسندگی کیسی لڑکی کی کرو گے؟ ہمارے نبی جی اتنے اچھے نبی جی ہیں کہ جیون ساتھی، لائف پارٹنر، بیوی، اس کا سلیکشن اور اس کی پسندگی کیسی کرنے کی، وہ بھی اللہ کے نبی نے ہم کو گائیڈ لائن دے دی کہ اس طریقے سے لڑکی پسند کرو شادی کے لیے۔ تو یہ گائیڈ لائن جو کنوارے لڑکے ہیں، لڑکیاں ہیں اور ان کے ماں باپ ہیں لڑکے لڑکیوں کے، سب کو اس کو دھیان میں رکھنے کی ضرورت ہے، جو گائیڈ لائن نبی جی نے دی سلیکشن اور پسندگی کے واسطے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ چار چیز دیکھ کر کے لوگ شادی کرتے ہیں، لما لہا، مالداری دیکھ کر کے۔ تو کہا کبھی مالداری دیکھ کے شادی مت کرنا، جو آدمی مالداری دیکھ کے شادی کرے گا تو فیوچر میں، بھوشیہ میں اس کے اندر غریبی کے حالات آئیں گے۔ اور ہم نے دنیا میں ایسے لوگ دیکھے کہ مالدار فیملی دیکھ کے شادی کر لی کہ بہت مالدار لوگ ہیں، میں بھی مالدار جمائی بن کے بن جاؤں گا، تو ان کی زندگی میں روزی میں برکت نہیں ہوتی ہے۔ برکت تو اللہ کے ہاتھ میں ہے، سسرا بازی کروڑوں پتی ہو تو اس سے تھوڑی برکت آ جاتی ہے، اور وہ کروڑ پتی سسرا بھی کب روڑ پتی بنے کوئی گارنٹی ہے نہیں۔ اسی لیے کبھی بھی مالداری دیکھ کر کے شادی مت کرنا، یہ اللہ کے نبی جی نے فرمایا۔ دوسری چیز، جنرلی طور پر لوگ دیکھتے ہیں لمالہا ولجمالہا، خوبصورتی دیکھ کر شادی کرتے ہیں۔ آج جنرلی یہی چیز زیادہ ہے کہ لوگ خوبصورتی دیکھتے ہیں، تو یاد رکھو خوبصورتی اچھی چیز ہے، لیکن صرف خوبصورتی دیکھ کے شادی مت کرنا۔ اسی لیے کہ آج کی خوبصورت عورت کل جب ایک بچے کی ماں بنے گی، پھر چار بچے کی ماں بنے گی، پھر دادی بنے گی، نانی بنے گی، تو خوبصورتی تو ختم ہو جائے گی، چہرے پر کرچلی آ جائے گی، جھانکی پڑ جائے گی، سب کچھ ہوگا۔ اسی لیے صرف خوبصورتی دیکھ کے شادی مت کرنا، یہ نبی جی نے فرمایا۔ ولی حسبہا، تیسری چیز فیملی، کٹنب، خاندان۔ بہت سے لوگ فیملی دیکھتے ہیں کہ یہ کتنی بڑی فیملی ہے، کتنا بڑا کٹنب ہے، کتنا نام والا کٹنب ہے، اس کٹنب میں میں شادی کروں گا تو میرا بھی نام بڑا ہو جائے گا، کہ اوہو یہ تو اس گھر کا جمائی ہے تو میرا بھی نام بڑا ہو جائے گا۔ تو پیارے نبی جی نے فرمایا کہ کٹنب، فیملی اونچی دیکھ کے بھی شادی مت کرنا۔ پھر چوتھی چیز فرمائی، ولدینہا، لڑکی میں دینداری کتنی ہے، نماز پڑھتی ہے، قرآن پڑھنا آتا ہے، حجاب اور پردہ کرتی ہے، نیک ہے، یہ کیریکٹر دیکھ کر کے تم شادی کرنا۔ اور اللہ کے پیارے نبی نے پیاری سچی زبان سے فرمایا کہ تم کیریکٹر دیکھ کے شادی کرو گے تو تم کامیاب ہو جاؤ گے، سکسیسفل جیون تمہارا ہو جائے گا، زندگی تمہاری کامیاب ہو جائے گی۔ اسی لیے سب سے بڑی چیز ہمیشہ لڑکے لڑکی کے ماں باپ، خود لڑکے لڑکی بھی یہ دیکھے کہ جس کے ساتھ ہم انگیجمنٹ کرنا چاہتے ہیں، منگنی کرنا چاہتے ہیں، وہ دیندار ہے کہ نہیں۔ پہلی چوائس دینداری، پھر دینداری کے ساتھ خوبصورت بھی ہو گئے تو ڈبل فائدہ ہو گیا، دیندار بھی ہے، خوبصورت بھی ہے، اور خاندان اور فیملی بھی اچھی ہے، تو ٹریپل بینیفٹ ہو گئے، تین فائدے ہو گئے، دیندار بھی ہے، خوبصورت بھی ہے، خاندان بھی ہے، مالدار بھی ہے، تو چار چیز ہو گئے، تو چار طرح ہم لکی ہو گئے۔ تو فرسٹ پرائیورٹی، پہلا نمبر دینداری کو دو، फिर दीनदारी के साथ प्लस 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 मालदारी आवे, प्लस में खानदान आवे, प्लस के अंदर जो है खूबसूरती आवे, तो बहुत अच्छा, बहुत अच्छा। लेकिन पहली चीज देखने की दीनदारी को, ये प्यारे नबी जी ने ये गाइडलाइन दी। इस गाइडलाइन के ऊपर हम शादी करेंगे तो इंशाल्लाह हमारी जिंदगी कामयाब हो जाएगी और सफलता मिलेगी उस जीवन के अंदर। अल्लाह ताला हम सबको प्यारे नबी जी ने जो गाइडलाइन दी है उसको फॉलो करने की, अपनाने की तौफीक और सआदत अता फरमाए। अल्लाह ताला इस निकाह को बे इंतहा खैर बरकत वाला बनावे, दोनों ख़ानदान में भी जोड़ मोहब्बत का जरिया बनावे। मैं आपको दो बात खास कहूँगा, हमेशा मस्जिदों में निकाह रखो, ये सुन्नत है कि मस्जिद में निकाह रखें। अब हमारे यहाँ क्रेज़ बनता जा रहा है पार्टी प्लॉट में हॉल बुक करवा के मंडप में, तो उसमें मस्जिद वाली बरकत नहीं मिलेगी। मस्जिद में जो बरकत है वो बरकत हॉल में पार्टी प्लॉट में मंडप में वो बरकत नहीं मिलेगी। इसीलिए माहौल ऐसा बनाओ कि मस्जिद ही में निकाह करो। दूसरी बात मैं आपसे कहूँगा कि निकाह के बाद मर्द लोग दूल्हे को मुबारकबादी दे रहे, ये भी अल्लाह के नबी की सुन्नत है। यूँ मुबारकबादी दो कि अल्लाह तुम्हारे जीवन में जिंदगी में बरकत देवे, तुम्हारे कपल को, हस्बैंड वाइफ को, मियां बीवी को बहुत अच्छी तरह जोड़ और मोहब्बत के साथ रखे, ये दुआ दो उनको, ये भी सुन्नत है। प्यारे नबी जी निकाह के बाद दुआ देते थे। आपको याद हो जावे तो अरबी में नबी जी के प्यारे शब्द मैं आपको बतलाऊं। प्यारे नबी जी यूँ कहते थे, बारकल्लाहु लका व बारक अलैका व जमा बैनकुमा फी खैर, बारकल्लाहु फीकुमा व अलैकुमा व जमा बैनकुमा फी खैर। तो दुल्हे को मस्जिद में, दुल्हन को घरों में ये दुआ देनी चाहिए बरकत की। औरतें वहाँ दुआ देवे, मर्द यहाँ दुआ देवे, ये सुन्नत है। सब लोग आने वाले दुल्हे को मुबारकबादी दो, कम से कम इतना काम तो करो। और वहाँ औरतों को कहो कि वो दुल्हन को मुबारकबादी देवे। फिर जहाँ भी हम खाने जाते हैं शादी में तो खाना होता है, तो खाना खाने के बाद भी दुआ देनी चाहिए। जनरली हमारी आदत क्या है, खाए हाथ धोए बात करते करते निकल जाएंगे, या वखाण करेंगे या बुराई करेंगे, ऐसा खाना था वैसा खाना था, अच्छा था बुरा था, ये गलत तरीका है। बात करने के बजाय जिनकी दावत है उनको तुम दावत के ऊपर शुक्रिया अदा करो कि आपका शुक्रिया आपने खाना खिलाया। प्यारे नबी जी दावत खा के दुआ देते थे, अल्लाहुम्मा अतइम मन अतअमना वस्की मन सकाना, एल्ला जिसने हमको खिलाया आप भी उनको खिलाओ, एल्ला जिसने हमको पिलाया आप उनको पिलाओ। ये खान जिसकी यहाँ दावत है उसको दुआ देनी चाहिए। हम तो ठाट से आते हैं, हाथ धोते हैं, खा के उठ के निकल जाते हैं, इतना भी नहीं सोचते कि बेचारों ने कितने दिन से मेहनत की, तैयारी की और तैयारी करके खाना खिलाया, तो कम से कम दुआ तो दे करके जाओ, इतना तो हमें करना चाहिए। और दूसरी दुआ प्यारे नबी जी ने बतलाई, अफ्तर इंदकुमुस्साइमून व अकल तआमकुमुल अबरार व सल्लत अलैकुमुल मलाइका, कि तुम्हारे यहाँ रोजदार लोग सवा इफ्तार करते रहे और उसकी नेकी तुमको मिलती रहे और फरिश्ते तुम्हारे ऊपर रहमतें नाजिल करें और नेक लोग तुम्हारे घर पे खाना खाते रहे, ऐसी दुआएं दावत वालों को देनी चाहिए। तो आज इस शादी से शुरुआत करो, करोगे कि हर एक दूल्हे को मुबारकबाद देवे, और जो अपनी फैमिली के साथ आए वो फोन करके कह दो कि वहाँ दुल्हन को मुबारकबादी दे देवे, ताकि वो लोग भी सुन्नत अदा करें। और खाना खा करके ऐसे ही मत चले जाना, खाना खिलाने वाले को दुआ दे करके जाना, शुक्रिया अदा करके जाना, कम से कम इतना कहना का जज़ाकुमुल्लाह खैरा, अल्लाह तुमको अच्छा बदला देवे तुमने हमको खाना खिलाया। तो ये अदब है, ये सीखना चाहिए हम लोगों को। सिर्फ हम ये नहीं कि शादी में आए घूम घुमा के मिल मिला के चले गए, ये नहीं, इस्लामी तरीका लाओ अपनी ज़िंदगी के अंदर। अल्लाह मुझे आपको इसकी तौफीक और सआदत अता फरमाए और अल्लाह इस निकाह को खैर और बरकत वाला बना दे। اللہ ہم سب کے لیے اس کو نجات کا ذریعہ بنائے. وآخر دعوانا الحمدللہ رب العالمین. ڈاکٹر صاحب چھوکری نے اجازت لے لی, ہوں پڑھائی دن تمہارا طرف سے نہیں تھا. الحمدللہ نحمده ونستعینه ونستغفره